साप्ताहिक रेडियो कार्यक्रम देश परदेशमा तपाईंलाई वेदानन्द जोशी र सञ्जिता देवकोटाको स्वागत छ। यो कार्यक्रममा हामी देश र परदेशको काम कमाई सिप र रोजगारीका कुरा गर्छौ। विदेश जानु अघि सही सूचना र जानकारी लिएर जाँदा मात्र परदेशको काम र कमाई सुरक्षित हुन्छ। काम गर्दा र खोज्दा भोगेका सुख दुःखसँगै सावधान हुनुपर्ने विषय समावेश हुने देश परदेशमा तपाईँ पनि आफ्ना भनाई र भोगाई सहित सहभागी हुन सक्नुहुन्छ।
यो कार्यक्रम काठमाडौँमा उज्यालो रेडियो नेटवर्क 90 MHz र साथै परदेशका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो मोबाइल एप्लिकेशन, अनलाइन र फेसबुक लाइभबाट हरेक मंगलबार बिहान 8:20 बजेर एकसाथ प्रसारण हुन्छ। साथै कार्यक्रम बुधबार दिउँसो 3 बजेको नेपाल खबर पछि पनि सुन्न सकिन्छ।
सरकारले वैदेशिक रोजगारीका लागि प्रतिबन्ध लगाएको देशमा पनि नेपालीहरू रोजगारीका लागि पुग्न थालेका छन्। वैदेशिक रोजगारीका लागि सरकारले संस्थागत रूपमा 110 वटा देश र व्यक्तिगत रूपमा 170 वटा देश खुल्ला गरेको छ, तर कामका लागि अफगानिस्तान, इराक र लिबिया जान रोक लगाएको छ। यी 3 देशमा जानका लागि सरकारले श्रम स्वीकृति दिँदैन,
तर नेपालीहरू कामका लागि यी प्रतिबन्धित देशमा पनि पुगेका छन्। म्यान पावर र एजेन्टको मीठा कुराको भरमा गैर कानूनी माध्यमबाट लिबियामा पुगेका लमजुङका सन्तोष श्रेष्ठको असार 17 गते हवाई आक्रमणमा परि ज्यानै गयो। समस्यामा परेका 8 जनालाई अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएमले उद्धार गरी नेपाल फर्कायो। आजको देश परदेश कार्यक्रममा हामी सरकारले प्रतिबन्ध लगाएको देशमा रोजगारीका लागि जाँदा हुने जोखिमका विषयमा छलफल गर्छौं।
आज हामीसित छन् एजेन्टको छलमा परि लिबिया पुगेका रूपन्देहीका गणेश गुरूङ र सिन्धुपाल्चोकका कृष्ण कोइरालाको दुःखका अनुभव।
अब अन्तिम जिन्दगी भनेको नै यही नै रहेछ भन्ने हाम्रो मन मरिसकेको, नजिक नजिक पड्किरहेको छ होइन, यस्तो अवस्था भनेको धेरै नै डेन्जर जोनमा बसिरहेको छौँ होइन। त्यसले गर्दाखेरि हामीले लगभग नेपाल फर्किने योजना प्लानिङ भनेको हाम्रो मनदेखि थिएन कि, अब अन्तिमै रहेछ भन्ने भएको थियो।
सरकारले प्रतिबन्ध लगाएका देशमा किन जानु हुँदैन र त्यस्ता देशमा आइलाग्ने जोखिमका विषयमा पिपुल फोरममा आबद्ध अधिवक्ता कृष्ण नेउपानेका भनाई।
त्यस्तै गरी विगतमा पनि लिबियामा ती समस्याहरू भएका थिए र अफगानिस्तानमा पनि चाहिँ सरकारले खुला गरेको छैन र इराक देशमा पनि खुला गरेको छैन। यस्ता देशहरूमा कामहरू त पाइन्छ, तर काम पाइन्छ भन्दैमा यस्ता देशहरूमा चाहिँ बढी आमदानी हुन्छ भने पनि तपाईँ वैदेशिक रोजगारमा नजाँदा राम्रो हुन्छ।
अनि भारतको बाटो हुँदै घरेलु काममा कुवेत पुगेकी झापाकी लालीमाया विश्वकर्माले भोगेका अप्ठ्यारा।
खाए नखाए नि जीवले आराम पाउँछ, मनमा सन्तुष्ट हुन्छ नि, अर्काको ठाउँमा नसन्तोषै मिल्छ, जीवले आरामै पाउँछ, न टाइममा खानै पाउँछ, न सुत्नै पाउँछ, यस्तै हुँदो रहेछ।
साथमा छन् तपाईँले राखेका जिज्ञासामा हामीले खोजेका उत्तरहरू अनि समसामयिक विषयवस्तु समेटिएको राउन्ड अप। तर कार्यक्रम शुरू गरौं सधैँ चाहिँ हप्ताभरिका वैदेशिक रोजगार गतिविधिबाट।
कुवेतको एक अपार्टमेन्टमा आगलागी हुँदा 3 नेपालीको ज्यान गएको छ। शुक्रबार भएको आगलागीमा सर्लाहीका विजय बैठा, ठेगाना नखुलेकी अप्सरा कामी र गौरी दर्जीको ज्यान गएको कुवेत स्थित नेपाली दूतावासका द्वितीय सचिव ज्ञान बहादुर मगरले उज्यालोलाई जानकारी दिनुभयो। यस्तै सड़क दुर्घटनामा परेर मलेसियामा कञ्चनपुर शुक्ला फाँटा नगरपालिका 2 ढकनियाका 36 वर्षीय सुरेन्द्र प्रसाद भट्टको ज्यान गएको छ। शुक्रबार मलेसियाको शाह आलमको जलान कोटाके मुनिङ मार्गमा डेराबाट मोटरसाइकलमा काम गर्ने पसलतर्फ जाने क्रममा दुर्घटना हुँदा भट्टको घटनास्थलमै ज्यान गएको खबर पाइएको वडा अध्यक्ष शिवराज पनेरुले बताउनुभयो। संयुक्त अरब इमिरेट्स यूएईमा कार्यरत नेपालीको नयाँ तथ्याङ्क सार्वजनिक भएको छ। विभिन्न पेसा व्यवसायको रूपमा यूएईमा रहेका नेपालीको संख्या 2,49,681 रहेको दूतावासले जनाएको छ। यूएईको परराष्ट्र तथा अध्यागमनको तथ्याङ्क अनुसार यूएईमा 357 जना विद्यार्थी अध्ययनरत रहेको नेपाली दूतावास आबुधाबीकी द्वितीय सचिव विष्णु कुमारी अधिकारीले जानकारी दिनुभयो। कामदारको रूपमा यूएई आउने नेपालीको संख्या पछिल्लो 2 वर्षमा जम्मा 25,000 बढेको पाइएको छ। 2 वर्ष पहिले यूएईमा 2,24,601 नेपाली कार्यरत थिए।
सुन्नुभयो यो हप्ताका वैदेशिक रोजगार गतिविधि। अब कार्यक्रमको मेलो शुरू गरौं। सरकारले प्रतिबन्ध लगाएको युद्धग्रस्त देश लिबिया पुगेका दुई युवाका भोगाईबाट। रूपन्देहीका गणेश गुरूङ 3 वर्ष यूएईमा काम गरेर नेपाल फर्किएकाले गाउँघरमै केही गर्ने सोचमा हुनुहुन्थ्यो। गणेश जस्तै सिन्धुपाल्चोकका कृष्ण कोइराला पनि मलेसियाबाट फर्किनु भएको थियो। स्वदेशमै कामको मेसो मिले विदेश नजाने योजना थियो दुवैको, तर विदेशमा कमाएको पैसाले पुगेन। ऋणपान गरेर केही गरौं भन्दा गाउँमा कसैले पत्याएनन्। फरक ठाउँका यी दुई युवालाई एउटै बाध्यताले फेरि परदेश लखेट्यो। धेरै कमाई हुने ठाउँ ठानेर कृष्णले 3.5 लाख र गणेशले 5 लाख रूपैयाँ बुझाउनुभयो एजेन्टलाई।
2075 भदौ अन्तिममा कृष्ण र गणेश दुवैलाई एउटै समूहमा लिबिया जानका लागि यूएई उडाए दलालले। लिबियाको भिसा नेपालबाट नलाग्ने भन्दै यूएईमा सबै प्रक्रिया मिल्ने बताएका थिए। यूएई उड्नु अघिसम्म कृष्ण र गणेशलाई लिबिया भन्ने देश छ भन्ने पनि थाहा थिएन। यूएई पुगेपछि मात्रै द्वन्द्वग्रस्त देश हो भनेर थाहा भयो। त्यस्तो ठाउँमा जानका लागि लाखौं बुझाएर दलालको पछि लागेकोमा पछुतो लाग्यो दुवैलाई। तर न बीचबाट फर्किन मिल्यो, न त लिबिया पुगेपछि दलालले भने अनुसारको काम र कमाई नै भयो। उल्टो झण्डै ज्यान गयो। जताततै बम पड्किएको आवाज आफ्नै आँखा अगाडि मानिस मरिरहेको देख्दा आफू बाँचेर फर्किने दुवैजनाको आश मरिसकेको थियो। तर अन्तमा ज्यान जोगाएर दुवैजना अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएमको सम्पर्कमा पुगेपछि दुवैजनाको उद्धार भयो। कृष्ण र गणेशले लिबियामा भोगेको जोखिम र बाँचेर फर्किँदाको खुसी अबको पालोमा।
मान्छेले आफ्नो जिन्दगीको माया कति बेला मार्न सक्ला? सायद कसैले पनि त्यस्तो क्षणको कल्पना गर्दैन होला जति बेला जिन्दगीकै माया मार्न परोस्। तर कमाउनका लागि 5 लाख रूपियाँ एजेन्टलाई बुझाएर लिबिया पुगेका गणेश थापा मगरले आफ्नै आँखा अगाडि बम पड्किएर मानिस मरेको देखेपछि आफूले पनि बाँच्ने आशा मार्नु भएको थियो।
तपाईँको उतादेखि अब जेट आउँछ, जेटले अब कहाँनिर बम टोप हान्दैछ त्यो हामीलाई सबै थाहा थियो। अनि त्यसपछि अब त्यति नै अब नजिकै पड्किरहेको छन् यस्तो अवस्थामा, होइन हामी अब नेपाल जाने कुरा अब छोडिदिउँ, अब अन्तिम जिन्दगी भनेको नै यही नै रहेछ भन्ने हाम्रो मन मरिसकेको, नजिक नजिक पड्किरहेको छ होइन यस्तो अवस्था भनेको, धेरै नै डेन्जर जोनमा बसिरहेको छौँ होइन। लगभग नेपाल फर्किने योजना प्लानिङ भनेको हाम्रो मनदेखि थिएन कि, अब अन्तिमै रहेछ भन्ने भएको थियो।
लिबियामा युद्ध चलिरहेको छ, त्यहाँ जान नेपाल सरकारले प्रतिबन्ध लगाएको छ। जति बेला पनि बम बारूद आफैमाथि खस्न सक्छ। यही ठाउँमा कमाउन पुगेका गणेशलाई मर्न गए जस्तै भयो। गणेशलाई त्यो बेला 2 वटा पीर थिए। एउटा आफ्नो अवस्था परिवारलाई थाहा नहोस् भन्ने लाग्थ्यो, अर्को चाहिँ आफू कुन बेला मरिन्छ भन्ने ठेगान थिएन।
दुःख भोगेको छु, मैले भोगेको छु, अनि मेरो दुःख फेरि मेरो फ्यामिलीले सुन्न नपरे हुन्थ्यो भन्ने जाने त्यो मेरो फिलिङ हुन्थ्यो। म आफू दिन प्रतिदिन यहाँनिर कहिले मर्ने हो मेरो थाहा छैन, होइन यस्तो अवस्थामा फ्यामिली त्यसै पनि अब पीडामा किन राख्ने हो भन्ने कुरा, तर त्यहाँनिरको द्वन्द्व यस्तो छ भनेर मैले त्यसको विषयमा कहिले पनि जानकारी गराउन चाहेन कि।
गणेश 2075 साल भदौको अन्तिम साता लिबिया जान भिजिट भिसामा यूएई उड्नु भएको थियो। नेपालबाट यूएई जाने जहाज चढ्दासम्म पनि उहाँलाई लिबियाको बारेमा थाहा थिएन। दलालले सुनाउनु भन्दा अघि नाम समेत पनि सुन्नु भएको थिएन उहाँले। यूएईबाट लिबिया जाने सबै प्रक्रिया पूरा गर्न 28 दिन लाग्यो। 28 दिन एउटै कोठामा बस्नु पर्यो। त्यही बेला उहाँलाई लिबियाको बारेमा थाहा भयो। सरकारले प्रतिबन्ध लगाएको देश जहाँ द्वन्द भइरहेको छ भन्ने मात्रै होइन, त्यहाँ पुग्दा हुने जोखिमको बारेमा पनि थाहा भयो।
लिबियाको बारेमा थाहा थिएन, जब दुबई गइसकेपछि लिबियाको बारेमा थाहा भयो। के लिबियाको बारेमा थाहा हुँदाखेरि त्यसपछि फर्किन्छु भन्दाखेरि उहाँले के भन्नु भने, त त्यहाँदेखि फर्किस भने तेरो 1 रुपियाँ पैसा पाउँदैनस्, के गरौँ त 5 लाख रुपियाँ डुबाम कि 5 लाख उकास्नको लागि उता जाउँ।
लिबिया जानका लागि यूएई उड्दा दलालले नेपालबाट भिसा लाउन मिल्दैन भनेका थिए, तर सरकारले प्रतिबन्ध लगाएको देश हो भनेका थिएनन्, मात्र राम्रो कमाई हुन्छ भनेका थिए। यूएईमा 3 वर्ष काम गरेर फर्किएपछि स्वदेशमै केही गर्छु भनेर आँट्नु भएको थियो गणेशले। बंगुर पाल्ने योजना पनि बनाउनु भएको थियो। 5 खोर बनाएर एउटा खोरमा बंगुरका 3 बच्चा पनि हाल्नुभयो। तर व्यवसाय विस्तार गर्न पैसा पुगेन, ऋण कसैले पनि पत्याएनन्। आफै कमाउने जोशमा दलालको भर पर्दा झण्डै ज्यानै गयो।
के गर्छु भनेर मैले सुरुवात पनि गरेँ क्या, मैले बुङ्गुर फार्मको लागि मैले कस्तो भन्दाखेरि अहिले फिलहाल मसँग पैसा नभएको कारणले गर्दाखेरि 5 खोर स्टार्ट गरिसकेँ। त्यस्तो अवस्थामा अब गाउँघरमा नि पैसाहरू यताउता माग्दाखेरि अलिक पैसा दिनको लागि पनि उनीहरूले अप्ठ्यारो मान्ने के, जुन छिमेकीहरू हुनुहुन्छ नि उहाँहरूले विश्वास नगरेको कारण नै भन्नुपर्छ। मैले कस्तो भन्दाखेरि जुन व्यक्तिले हिजो मलाई 10,000 लागि अथवा त्यहाँनिरको अलिकति पैसाको लागि जसले मलाई बिलिभ गरेको थिएन नि, मैले खालि झोला बोकेर ल है अब विदेश जाने भन्दाखेरि ऊ व्यक्तिले मलाई 2-3 लाख रुपियाँ दियो के। हाम्रो नेपालीपनमा, हाम्रो नेपाली मानवमा भनेको यो एकदम के नराम्रो सोच के।
गणेशले जस्तै सिन्धुपाल्चोकका कृष्ण कोइरालाले पनि लिबियामा हुने कमाईको आशमा दलालको कुरामा विश्वास गर्नुभएको थियो। उहाँले पनि गणेशको जस्तै हालत भोग्नु पर्यो लिबियामा। गणेशसँगै युए हुँदै लिबिया पुगेका कृष्णले पनि बाँचेर फर्किने आस मार्नु भएको थियो।
छिनको छिनमा बम पड्किएर त गोली बारुद भइरहँदाखेरि चाहिँ फेरि मनै मरेर जान्थ्यो कि। त्यतिखेर चाहिँ अब डर त्रास हुन्थ्यो। नेपालमा आइपुग्दाखेरि त खुसीको त सीमै रहेन, आफ्नो देश भनेको आफ्नै देश भन्दा जे जस्तै चाहे फोहोर होस् चाहे अब नराम्रो कुनै पनि होस् अब त्यो भनेको एउटा पोलिटिकलमा छ, त्यो आफ्नो ठाउँमा छ। तर आफ्नो देश भनेको यति प्यारो हुँदो रहेछ कि जुन आफ्नो देशमा पाइलट टेकेपछि छुट्टै एउटा अनुभवै छुट्टै हुन्छ।
लिबियाको इन्जिरा त्रिपोलीको एउटा गाउँमा थियो काम गर्ने ठाउँ। चर्को गर्मी, पातलो बस्ती, एजेन्टले काम दुध डेरीमा हो भनेर पठाएका थिए। तर गणेशले रोड खन्ने काम पाउनु भयो भने कृष्णले अंगुर खेतीमा। द्वन्द्वग्रस्त देशमा कामको जोखिम त थियो नै, सँगै काम गर्न पनि उत्तिकै गाह्रो थियो भन्नुहुन्छ कृष्ण।
जोखिम त एक त त्यहाँ काम गर्ने मान्छेलाई राम्रो व्यवहारै छैन, एकदम बस्नको लागि पनि राम्रो छैन है। अब त्यो पुरानो बेडहरू, फ्यालेको बेडहरू त्यस्तोहरू दिने, अब सुत्न बस्नलाई राम्रो, अब काम गर्ने भनिसकेपछि एउटा हुन्छ नि एउटा फ्यानहरू, गर्मी छ त्यस्तो 40-45 डिग्रीको गर्मी छ, पछि हामीले धेरै गाह्रो भइसकेपछि अब पैसा पनि पठाउन नमिल्ने, अब कम दिनभरि अब हातमा ठेला उठेर काम गर्नु पनि, रोड सफा गर्नेदेखि लिएर अब म चाहिँ खेतीको काममा परेको थिएँ, अङ्गुर खेतीको काममा खन्नुपर्ने, त्यो अङ्गुरहरू सबै अब काट्नुपर्ने, खन्नुपर्ने, रोप्नु पनि, सबै धेरै गर्नु बाहिर खुल्ला घाममा।
दलालले मासिक $1,000 कमाई हुन्छ भनेका थिए, तर महिना मर्दा तलब $250 मात्रै दिइयो। खान, बस्न र हिँड्न पनि समस्या थियो। मरिन्छ भन्ने भन्दा पनि कति बेला चाहिँ मरिने हो भन्ने चिन्ताले सताउँथ्यो दुवैलाई। न रातभरि निन्द्रा लाग्थ्यो, न दिउँसो ढुक्क भएर सास फेर्न सकिन्थ्यो।
गोलीको छर्राहरू माथि उडिराखेको त्यो सबै प्रत्यक्ष देखिन्थ्यो, फाइटरबाट हानेको त्योहरू पनि देखिन्थ्यो, अब बम पड्केको, आगो बलिरहेको, त्यो मान्छे मरेको, डेम्मा पड्किँदा काम गरिराख्दै अचानक पड्किँदा त राति निन्द्रा लाग्दैन पड्किँदाखेरि, किनकि हामी भएको ठाउँमा चाहिँ धेरै नजिकै हुन्थ्यो, 1 किलोमिटर छेउमै पड्किन्थ्यो, अनि त्यो हुँदाखेरि खाना खाँदै गर्दा पड्किँदा डेम्मा पड्किँदा घर परिवारको याद आउने।
जति उनीहरूको जोखिम बढ्दै गयो, एजेन्टहरू पनि सम्पर्कविहीन हुँदै गए। उनीहरूको कुरा साहुले सुन्नेवाला थिएन। जताततै बमको मात्र आवाज सुनिने ठाउँमा फर्किने आश गर्नु नै बेकार जस्तो लाग्न थालेको थियो उनीहरूलाई। न त उनीहरूले काम गर्ने क्याम्पसम्म कोही उद्धारका लागि पुग्न सक्थ्यो, न त उनीहरू नै त्यो ठाउँ छाडेर हिँड्न सक्थे। बम र बारूदको खाडलमा फँसेका उनीहरूलाई इजिप्ट स्थित नेपाली दूतावास र लिबियामा रहेका नेपाली शान्ति सेनाले आँट दिए।
त्यतिखेर चाहिँ हामी चाहिँ एकदम खान पनि नपाएको अवस्था थियो, एउटा रोटी र बारीतिर त्यो साग पाउँथ्यो, हामी त्यस्तो टिपेर खाइरहेको थियो। अनि सर अलिकति छिटो उद्धार गर्न पाएथ्यो कि, हजुरहरूको साथमा हुनु पाएथ्यो कि अलिकति राम्रो हुन्थ्यो भनेर गर्दाखेरि, हामी आउन मिल्दैन भाइ, तिमीहरू नेपाली गोर्खालीको छोरा हो, तिमीहरू आँट गरेर बस्नुपर्छ, हामी सकेसम्म चाँडोभन्दा चाँडो उद्धार गर्ने कोसिस गर्छ, हिम्मत चाहिँ नहार्नु है भन्नुहुन्थ्यो कि। त्यही भएर पनि अलिकति हिम्मत चाहिँ बढ्यो उहाँहरूले त्यसो भन्दाखेरि।
अन्तर्राष्ट्रिय आप्रवासन संगठन आइओएमले उनीहरूलाई उद्धार त गर्ने भयो, तर आइओएमको कार्यालयसम्म पुग्न पनि बाटोभरि खतरा थियो। उनीहरू ज्यान हत्केलामा राखेर काम गर्ने ठाउँबाट आइओएमको कार्यालयसम्म भागेर पुगे।
त्यही भएर हामी रिक्स लिएरै अब मरे पनि मर्छौँ, बाँचे पनि बाँच्छौँ, दुईमा एक चाहिँ हुनैपर्छ, न त कि यहीँ सडिनु पऱ्यो कि त जानु पऱ्यो भनेर बाहिर निक्लेर त्यहीँको लोकल ट्याक्सीहरूलाई हामीले यस्तो भाग्ने यताउति केही नभनेको सल्लाहसँग राम्रो हिसाबले उहाँहरूलाई कुरा गरेर, अनि साथीभाइहरू त्यही हो डबल ट्रिपल पैसा भएको पैसाहरू पनि सबै उनीहरू ट्याक्सीलाई दिएर त्यहाँबाट आइओएम अफिसमा कन्ट्याक्ट गरेर त्यहाँ पुग्यौँ।
गणेश कृष्ण सहित एउटै क्याम्पमा फसेका 15 जना बाँचेर नेपाल फर्किन सफल भए, तर युद्धग्रस्त देश लिबियामा हवाई आक्रमणमा परि लमजुङका सन्तोष श्रेष्ठको ज्यानै गयो। असार 17 गते ज्यान गुमाएका सन्तोषको शव नेपाल ल्याउन समेत समस्या भएको छ। सरकारले प्रतिबन्ध लगाएको देशमा दलालले धेरै कमाई हुने आश देखाउन सक्छन्, त्यहाँसम्म पुर्याउन विभिन्न बहाना गर्न सक्छन्, तर कमाउने सपना बोकेर दलालको पछि लाग्नु अघि एकपटक आफैले सोच्न पर्छ, नत्र गणेश र कृष्णको जस्तो सकुशल फर्किएर आइन्छ भन्ने हुँदैन, सन्तोषको झैं ज्यान पनि जान सक्छ।
गएको जेठमा कृष्ण र गणेशसँगै लिबियामै समस्यामा परेका अरू 13 जनालाई पनि आईओएमले उद्धार गरी नेपाल फर्कायो। यही असारमा पनि आईओएमले थप 8 जना नेपालीको उद्धार गरी नेपाल ल्याएको छ। युद्धग्रस्त देश लिबिया, अफगानिस्तान र इराकमा नेपाली दूतावास छैन। यी देशमा नेपाल सरकारका प्रतिनिधि नभएको ठाउँमा केही समस्या परिहाले तत्काल उद्धार तथा राहतमा समस्या हुन्छ।
नेपाल सरकारले इराक, अफगानिस्तान र लिबियामा आफ्ना नागरिक पठाउन प्रतिबन्ध लगाउनु भनेकै ती देशमा जोखिम धेरै छ भन्ने हो। युद्ध भइरहेका र शान्ति सुरक्षा नभएका देशहरूमा काम र कमाई पनि राम्रो हुँदैन। प्रतिबन्धित देशमा जानका लागि श्रम स्वीकृति पाइँदैन। श्रम स्वीकृति नली परदेश जाँदा सरकारको रेकर्डमा भइँदैन। श्रम स्वीकृति नली अरू माध्यमबाट विदेश जानु भनेको गैर कानूनी बाटो हुँदै जानु हो, तर म्यान पावर र एजेन्टले राम्रो काम र कमाईको लोभ देखाउन सक्छन्, तर उनीहरूको कुरामा फस्नुभन्दा पनि बस्नुपर्छ। म्यान पावर र एजेन्टकै भरमा प्रतिबन्धित देश किन जानु हुँदैन त? जोखिम र आइपर्ने समस्याका बारेमा बताउँदै हुनुहुन्छ पिपुल फोरममा आबद्ध अधिवक्ता कृष्ण प्रसाद नेउपाने।
नमस्ते, म अधिवक्ता कृष्ण नेउपाने। म वैदेशिक रोजगार पीड़ितलाई निशुल्क कानूनी सहायता दिने संस्था पिपुल फोरममा कार्यरत छु। मलाई धेरै लामो समयदेखिको अनुभव छ। वैदेशिक रोजगारमा सरकारले खुला नगरेका देशमा जाँदा धेरै बेफाइदाहरू छन्, त्यसका धेरै जोखिमपूर्ण कुराहरू छन्। हामीले सरकारले खुला नगरेको देशमा चाहिँ नि श्रम स्वीकृति पाइँदैन, र श्रम स्वीकृति नलिकन जाँदाखेरि हामी धेरै समस्यामा पर्दा सरकारले दिने बिमा, आर्थिक सहायता, विभिन्न सरकारको सहयोगहरू चाहिँ हामीले पाउँदैनौँ। सरकारले चाहिँ आफ्ना कूटनीतिक सम्बन्ध नभएका देशहरू र त्यहाँ समस्याग्रस्त देशहरूमा चाहिँ आफ्नो नेपाली कामदारहरूलाई नजान निर्देश गरेको हुन्छ र ती देशहरू खुला गरेको हुँदैन। ती देशहरूमा हामी गयौँ भनेदेखि हामी समस्यामा पर्यो भने सरकारको रेकर्डमा हामी हुँदैनौँ र समस्यामा पर्दाखेरि उद्धार गर्न अप्ठ्यारो हुन्छ, र ती देशहरूमा चाहिँ उद्धार गर्न अप्ठ्यारो हुन्छ र समस्यामा परेर हामीले भने जस्तो काम पाएनौँ भने पनि क्षतिपूर्ति पाउने अवस्था हुँदैन। त्यस हुनाले खुला नगरेका देशहरू जहाँ सरकारले नजानुस् भनेको छ त्यहाँ तपाईँले श्रम स्वीकृति पनि पाउनुहुन्न, र श्रम स्वीकृति नलिकन वैदेशिक रोजगारमा जान पनि मिल्दैन। त्यसैले तपाईँले खुला नगरेको देशमा चाहिँ आफू कहिले पनि जान म्यान पावर कम्पनीहरू व्यक्तिहरू कसैले तपाईँलाई भन्यो भने पनि तपाईँ त्यसमा पछाडि नलाग्नुहोस्, र जाँदा चाहिँ तपाईँलाई समस्या पर्न सक्छ। त्यहाँ चाहिँ तपाईँले त्यहाँ तपाईँलाई त्यहाँ हाम्रो कूटनैतिक नियोग हुँदैन, हाम्रा श्रम सहचारीहरू हुँदैनन्, सरकारको त्यहाँ कुनै प्रतिनिधित्व नभएको हुनाले तपाईँले त्यहाँ समस्या पर्दाखेरि कसैले सुनिदिँदैन र तपाईँ त्यहाँ समस्यामै परिरहनुहुन्छ। र अर्को कुरा के भने तपाईँ कुनै समस्या भयो, कुनै ठूलो चाहिँ आपत विपद पर्यो, कुनै प्राकृतिक प्रकोप पर्यो, युद्ध भयो, महामारी भयो भने पनि तपाईँ उद्धारमा चाहिँ तपाईँलाई समस्या हुन्छ, तपाईँ उद्धार हुन गाह्रो हुन्छ। त्यस हुनाले तपाईँले त्यो देशमा चाहिँ नै त्यस्ता देशहरूमा भरसक तपाईँ कहिले पनि नजानुहोस्, ज्यानै जानेसम्मको पनि जोखिम हुन्छ। यस्ता देशहरूमा कामहरू त पाइन्छ, तर काम पाइन्छ भन्दैमा यस्ता देशहरूमा चाहिँ बढी आमदानी हुन्छ भने पनि तपाईँ वैदेशिक रोजगारमा नजाँदा राम्रो हुन्छ। कसैले पठाइदिन्छु भन्यो भने ठगीमा पनि पर्न सकिन्छ, किनभने यी देशहरूमा यी समस्याग्रस्त देशहरू हुन्। यस्ता देशहरूमा काम पाइन सक्छ, पैसा पनि तलब पारिश्रमिकहरू बढी पनि हुन सक्छ, तर तपाईँ चाहिँ जोखिमपूर्ण काममा पर्न सक्नुहुन्छ, जोखिमपूर्ण ठाउँमा पर्न सक्नुहुन्छ, तपाईँको ज्यान पनि जान सक्छ कतिपय त्यस्ता ठाउँहरूमा। त्यस हुनाले ती देशहरू पैसा पारिश्रमिक बढी पाइन्छ, सुविधा धेरै पाइन्छ भन्दैमा ती देशहरूमा चाहिँ तपाईँ जानुभयो भने तपाईँ चाहिँ समस्यामा अवश्य पनि पर्न सक्नुहुन्छ, र यस्तो कुराले चाहिँ त्यसो हुनाले तपाईँले त्यस्ता देशहरू चाहिँ रोज्नु हुँदैन। अब यस्तो खास के हुन्छ भनेदेखि इराक अफगानिस्तान जस्ता देशहरू जहाँ युद्धग्रस्त देशहरू छन् र खास गरी त्यहाँ ठूलो ठूलो कम्पनीहरू र अमेरिकी सरकारका सेक्युरिटीसँग सम्बन्धित क्याम्पहरू छन् त्यहाँ काम पाइन्छ भनेर मान्छेहरू जान्छन् र त्यस्ता क्याम्पहरूमा काम पाइन्छ भनेर पठाए पनि विभिन्न अन्तै ठाउँमा चाहिँ लगिदिनाले मान्छेहरू जोखिममा पर्ने गरेको, बम विस्फोटहरूमा पर्ने गरेको, युद्धमा चाहिँ पर्ने गरेको र विभिन्न आतंककारीहरूको मुठभेडमा पर्ने गरेको त्यस्तो पाइएको छ। त्यसो हुनाले त्यस्ता देशहरू चाहिँ त्यस्ता देशहरूमा मान्छेहरूले पठाइदिन्छु धेरै आमदानी हुन्छ भनेर ठग्न सक्छन्। त्यसो हुनाले त्यस्तो कुराको पछाडि लाग्नु हुँदैन। खास गरी चाहिँ मानव तस्करहरूले चाहिँ ती देशहरूमा लाने गर्छन् र किनभने इजाजत पत्रवाला संस्थाहरूलाई ती देशहरूमा पठाउनको लागि इजाजतै हुँदैन, उनीहरूले श्रम स्वीकृति नै पाउँदैनन्। त्यसो हुनाले उनीहरूले पठाउँदैनन् र व्यक्तिगत रूपमा चाहिँ मान्छेहरूले इजाजत पत्र नलिएका व्यक्तिहरूले वैदेशिक रोजगारमा त्यस्ता देशहरू पठाइदिन्छु भनेर ठग्न सक्छन्।
उहाँ हुनुहुन्थ्यो पिपुल फोरममा आबद्ध अधिवक्ता कृष्ण प्रसाद नेउपाने। सरकारले प्रतिबन्ध लगाएको देशमा रोजगारीका लागि जाँदा हुने जोखिम र समस्याका बारेमा जानकारी दिँदै
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
अहिले तपाईँ सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क, कार्यक्रम हो देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो मोबाइल एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ।
देशभित्र र बाहिरको रोजगारीबारे सही सूचना र जानकारी दिएर तपाईँको कमाईको बाटो सहज र सुरक्षित पार्ने उद्देश्य सहित तयार पारिएको यो कार्यक्रममा तपाईँ पनि सहभागी हुन सक्नुहुन्छ। त्यसका लागि desh@unn.com.np मा इमेल पठाउन सक्नुहुन्छ। इमेल मोबाइलमा भएको उज्यालो एप्लिकेशनबाट पनि पठाउन सकिन्छ।
कार्यक्रम देश परदेशमा आज हामी प्रतिबन्धित देशमा रोजगारीका लागि जाँदा हुने जोखिम र समस्याका विषयमा छलफल गरिरहेका छौं। यतिन्जेल हामीले प्रस्तुत गर्यौं
दलालको फन्दामा फसेर प्रतिबन्धित देश लिबिया पुगेका रूपन्देहीका गणेश गुरूङ र सिन्धुपाल्चोकका कृष्ण कोइरालाको लिबिया भोगाई,
अनि सरकारले प्रतिबन्ध लगाएको देशमा जाँदा हुने जोखिम र समस्याका विषयमा अधिवक्ता कृष्ण प्रसाद नेउपानेका भनाई।
कार्यक्रममा अब भारतको बाटो हुँदै घरेलु काममा कुवेत पुगेकी छापाकी लालीमाया विश्वकर्माका कुरा सुनौ।
दिदी बहिनीका कुरा।
लालीमाया विश्वकर्मा 2068 सालमा साउदी जानुभएको थियो। त्रिभुवन विमानस्थलबाटै घरेलु कामका लागि साउदी पुगेकी लालीमायाले साउदीमा 3 वर्ष बिताउनुभयो। घरको काम भए पनि समस्या थिएन। महिनाको 700 साउदी रियाल तलब थियो। तर साउदीबाट फर्किएपछि 1.5 वर्ष अघि भारतको बाटो हुँदै कुवेत पुग्दा उहाँले कल्पनै नगरेको शास्ति खेप्न पर्यो।
नेपालबाट जान पाइँदैन, सरकारले बन्द गरेको छ भन्दै गाउँकै चिनजानका आफन्तले लालीमायालाई दिल्ली पुर्याए। दिल्लीबाट युएई हुँदै घरबाट हिँडेको झण्डै 1 महिनामा कुवेत पुग्नुभयो। काम पहिले जस्तै घरको थियो, तर योपालि शास्ति बढी भयो। तलब थिएन, खान पनि पाउनु भएन लालीमायाले। जब भोक लागेको कुरा साहुनीलाई सुनाउनुहुन्थ्यो तब गाली र हात एकैपटक बर्सिन्थ्यो। 3 छोराछोरी पढाउन बढाउन र घर बनाउन कुवेत पुगेकी लालीमाया बिमार शरीर र रित्तो हात लिएर नेपाल फर्किनुभयो। कार्यक्रममा अबको पालोमा उनै लालीमायाका दुःखका भोगाई सुनौ।
हामी 4 जनाको ग्रुपमा गएको हो। अहिले अब 1 जनासँग कन्ट्याक्ट छैन, 1 जना भागेर कता जानुभयो थाहा छैन। अहिले उहाँको कन्ट्याक्टै छैन छैन अनि म चाहिँ अब भनौँ अब बिराम भएर फर्केको भनौँ न।
अनि जाने बेला चाहिँ तपाईँलाई कुवेत जाने बन्दोबस्त चाहिँ कसले मिलाइदिएको?
हाम्रो 1 जना गाउँकै दिदी हुनुहुन्छ, पहिला पनि उहाँले नै पठाउनु भएको, अहिले पनि उहाँले नै पठाउनु भएको।
तपाईँ योभन्दा अगाडि पनि जानुभएको थियो विदेश?
म सऊदी गएको थिएँ योभन्दा अगाडि।
दुईटा देश जानुभएछ, तपाईँ साउदी जाँदा कसरी जानुभयो अनि अहिले कुवेत जाँदाखेरि चाहिँ कुन बाटो हुँदै जानुभयो?
सऊदी जाँदाखेरि म यता नेपालबाटै गएँ होइन, नेपाल सरकारबाटै गएँ, राम्रैसँगले गएँ। यस्तो मेरो ओरिएन्टेसनहरू खासै मेरो भएन, म भएन भन्दाखेरि भयो, तिन दिन मात्रै भयो म इमर्जेन्सीमा गएँ है। अनि दस दिनभित्रमा म उडेको, अब त्यति मेरो अब पढाइ लेखाइ भन्ने मेरो अहिले पनि छैन, म अनपढ मान्छे हो, अनपढलाई पनि एउटा अनुभव हुँदो रहेछ, एउटा अनुभवले।
अनि अहिले कुवेत जाँदाखेरि त तपाईँलाई दिल्ली हुँदै लग्यो, त्यो बाटो जाँदाखेरि चाहिँ के हुने रहेछ? पहिला त तपाईँ यता सरकारबाटै विमानस्थलबाटै जानुभएको थियो, अहिले त विमानस्थलबाट गएन भने त अवैधानिक तरिकाले हो, त्यो चाहिँ गलत बाटोबाट जाने भनेर भनेको छ सरकारले होइन,
कति
के फरक हुँदो रहेछ?
कति बेटी कति कति चेलीबेटीहरू त बेचिएका पनि छन्, अब फेसबुकमा हेरियो देखियो, कति चेलीबेटीको भिजो पनि देखियो है, त्यो देखेर आफै पनि गिरे।
तपाईँ कसरी कसरी जानुभयो? जस्तो फरक त हुन्छ होला नि त, जे भए पनि दिल्लीमा राख्छ, दुबईमा राख्यो तपाईँलाई?
दिल्लीमा राख्यो, 22 दिन बस्यो, तर राम्रैसँगले बस्यो होइन, हाम्रो एजेन्टसँगै साथै हुनुहुन्थ्यो, अनि हामीलाई उता प्लेन चढाएर मात्रै फर्किनु भयो उहाँ।
कुवेत गएर चाहिँ के काम पाउनुभयो, काम पाउन कति समय लाग्यो?
समय लागेन मलाई, गयो तपाईँ पनि आफ्नो म हाउसमा हो, जाने तपाईँ पनि आफ्नो काममा लागिहाल्ने।
काम गर्दा चाहिँ के कस्तो थियो त, के काम गर्नुभयो त्यहाँ? काम गर्दा त्यहाँ बस्दाका कुरा सुनाउनु न भयो।
अब त्यस्तै त हो नि, घरभित्र काम त सरसफाई गर्ने त्यस्तै हो।
के फरक थियो साउदी र कुवेतको काममा?
एउटै हो,
एउटै
एउटै हो। साउदीको नि मेरो किचनकै काम हो, कुवेतमा नि मेरो किचनकै काम हो।
भाषा जानिँदैन थियो होला, अब ठाउँ परिवेश सबै नयाँ हुन्छ, सजिलो अप्ठ्यारो के हुने रहेछ?
साउदीमा चाहिँ मलाई अलिक गाह्रै भयो है, अहिले कुवेतमा चाहिँ भनेको मलाई गाह्रो के भयो भन्दाखेरि मलाई खानाको अभाव भयो।
किन?
खाना अलिक टाइट गर्यो मलाई साउनीले, त्यसले गर्दाखेरि अब खाना नपाएपछि मान्छे त अब बोल्नु सक्दैन होइन र, किन मान्छेले यो दुनियाँ थरी गर्नु, देश विदेश जानु किन? खानाको लागि होइन र, खानामा हाम्रो इज्जत पनि छ बेइज्जत पनि छ, धेर त छैन नि हाम्रो, यही एउटा पेट हो नि, तर यो पेटको लागि हामीले कति दुःख गर्नुपर्छ त, यही पेट भर्न भर्न नपाएपछि त्यो खाउन्जेल केही नभन्ने होइन, खाइसकेपछि त्यो पनि गरिस् त्यो पनि गरिस् त्यो पनि गरिस्, मिसिन होइन नि, मान्छे हो नि, कर्मैसँगले हामी हाम्रो काम त हामी गर्छौँ नि त, एक शब्द बोल्न नपाउने ठाडे आउने, यसरी ठाडे कुकुर यस्तो छोपेर आउने साउने, कुट्न जान्थ्यो, कुट्न कुट्यो पनि मलाई धेरैचोटि कुट्यो पनि
साउनीले,
कुट्यो पनि, म खान पाइनँ, खाना एकदमै मलाई टाइट भयो, त्यसले गर्दाखेरि म भाग्ने स्थितिमा पुगेको थिएँ, भाग्नलाई म ठिक परेको पनि हो, तर जे होस् मेरो भाग्यले साथ दियो मलाई भनौँ न।
अनि किन कसरी साथ दिनुभयो, त्यो कस्तो परिस्थिति थियो?
कस्तो परिस्थिति भयो भन्दाखेरि अब आफूले भोगेका कुरा हो, नभोगेका कुरा त जानिँदैन, बोल्न सकिँदैन, जस्तै म भाग्नुको लागिलाई अब रातको 11-12 बजेको थियो, उहाँको 12 बजेको थियो, अनि त्यहाँदेखि म त्यो मैला फाल्ने प्लास्टिक हुन्छ नि किसवाला भन्छ, बुझ्नुहुन्छ नि किसवाला हो, त्यसमा चाहिँ मेरो झोलाहरू हालेको थिएँ, जुन मेरो त्यो गुडाउने ब्याग चाहिँ छोडेँ मैले है, मेन मेन यसो अलिक ठिक्क बोक्न सक्ने झोलाहरू चाहिँ त्यो किजवालाका कालो प्लास्टिकभित्र हालेँ, अनि त्यहाँदेखि त्यो कचेडासँग त्यहाँभित्र हालेँ, अनि निकाल्नु पऱ्यो भनेर त्यो किजवालाहरू निकाल्नु पऱ्यो भनेर बाहिर निक्लेँ, जुन त्यो अब बिचको ढोका चाहिँ खोलेँ मैले, अनि बाहिर रोडमा निस्किने ढोका चाहिँ खोल्नको लागि जानु पऱ्यो भनेको ठिक्क सबको गाडी आएर ठ्याक्कै ढोकामा उभियो, अनि म बाहिर निस्किने मेरो टाइम भएन, अनि त्यहाँदेखि म एकदम कस्तो भएर फर्केँ, ए भगवान् मलाई के होला त, अब म बाँच्नलाई हो कि मर्नुलाई हो, मैले ईश्वर सम्झेँ, मैले ईश्वरै सम्झेँ, अनि त्यहाँदेखि भगवान् सम्झेँ मैले तिनचोटि, मैले हे भगवान् मलाई के होला भने, अनि त्यहाँदेखि ल्याएर जहाँ थियो किजवाला त्यहाँ ल्याएर राखेँ भित्र, त्यो धन्दा गर्ने ठाउँ हुन्छ नि त्यसको मुनिपट्टि ल्याएर राखेँ, सधैँ जहाँ राख्ने त्यहीँ राखेँ, त्यो किसवालाको प्लास्टिक चाहिँ बोकेर माथि लाँदै गर्दाखेरि झट्टै साउनीले देख्यो, साउनीले देख्ने बित्तिकै यो के हो यो के हो, यहाँले 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 भन्यो, साउनेले यहाँले त्यो के लगेस् के लगेस् यहाँले यहाँले भनेर भन्दा भन्दै पनि मैले नटेरीमाथि लगेँ मेरो रुममा। साउने आयो सँगसँगै, रुममा आयो सँगसँगै, अनि त्यहाँदेखि रुममा आएर त्यो झोला प्लास्टिक झोला सबै च्याचुक पारेर हेऱ्यो अनि यो के गरेको भनेर भन। अनि त्यहाँदेखि म बोलिनँ एकछिन, आधा घन्टासम्म म बोलिनँ। अनि साउनेले मलाई अत्यायो, बोल किन नबोलेको, बोल्छस् कि बोल्दैनस्, बोल्नु पऱ्यो त, बाध्य भएर बोल्नु पऱ्यो। मलाई त्यहाँदेखि त मेरो त सासै रोक्यो, बोल्न नसक्ने स्थितिमा पुगेँ म, मेरो सासै रोक्यो। अब मैले गल्ती त गरेँ, गल्ती गरेपछि त अब सास रोकियो नि। अनि त्यहाँदेखि बोल्न नसक्ने स्थितिमा पुग्यो, मलाई त एकदम सास त हेरे भयो, म के सास दम बढे जस्तो भयो मलाई। अनि साउले मेरो दुई महिनाको तलब थियो, मेरो दुई महिनाको तलब साउले हात लिइहाल्यो। अनि त्यहाँदेखि मोबाइल पनि लियो, दुईवटा मोबाइल थियो, दुईवटै मोबाइल उठाइदियो। अनि त्यहाँदेखि मेरो झोलाहरू सबै खोलखाल गऱ्यो, यसँग के छ के छैन सबै खोलखाल गऱ्यो, मेरो शरीरका लुगा सबै खोलखाल गरेर मलाई नङ्गै जागर बनाएर मेरो जिउ शरीर सबै खोल्यो है। अनि त्यहाँदेखि साउले सोध्यो मलाई, त कहाँ जानु लागेको, मलाई सोध्यो साउले तिनचोटि सोध्यो, म नेपाल एम्बेसी जाने। अनि त्यहाँदेखि त नेपाल जाने हो त, जाने, म नेपाल एम्बेसी जान्छु, नेपाल एम्बेसीबाट म नेपाल जान्छु, म कहीँ काम गर्न सक्दिनँ भनेपछि तुको तु भोलिपल्ट साउले प्लेन खोज्यो। भोलिपल्ट साउले प्लेन खोजेर तिन दिनभित्रमा साउले प्लेन ठिक गरेर टिकट काटेर अनि मलाई पठाइदिएको।
कार्यक्रममा अब समसामयिक विषयवस्तु र तपाईँका रुचिका विषय समेटिएको राउन्ड अप प्रस्तुत गर्दै हुनुहुन्छ साथी मदन पौड्याल।
वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै व्यवसाय गर्दै आएका युवा उद्यमीहरूलाई सरकारले सम्मान गरेको छ। आइतबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले 6 उद्यमीहरूलाई सम्मान गरेको हो। 1 उत्कृष्ट राष्ट्रिय उद्यमी र अरू 5 उद्यमी पुरस्कारबाट सम्मानित भएका छन्। कान्तिपुर पोलिट ब्रिडिङ फर्मका संचालक नवराज पौड्याल नगद 1,00,000 रूपियाँ सहित उत्कृष्ट राष्ट्रिय उद्यमी पुरस्कारबाट सम्मानित हुनुभएको छ। यस्तै डायमण्ड स्टील उद्योगका संचालक दीपक चापागाई, मैत्री मंगल अर्गानिक कृषि फर्मका संचालक निरबहादुर रावत र एकबहादुर सिंहतान, फिट वेल गार्मेन्ट उद्योगका संचालक मनोज कुमार भारती, राम लक्ष्मण कृषि फर्म र राउत एण्ड सन्स बहुद्देश्य कृषि तथा पशुपालन फर्मकी संचालिका शर्मिला अधिकारी र आलोक गार्मेन्ट उद्योगका संचालक त्रिलोक पनेरो 50,000 रूपियाँ सहित उद्यमी पुरस्कारबाट सम्मानित हुनुभएको हो। यो वर्ष कामदार भिसामा भन्दा धेरै भिजिट भिसामा नेपालीहरू युएई पुगेका छन्। यो वर्ष मात्रै 1,53,870 नेपाली भिजिट भिसामा युएई पुगेको अध्यागमन र परराष्ट्रलाई उद्धृत गर्दै नेपाली दूतावास आबुधाबीले जनाएको छ। गएको 2 जम्मा 25,000 जना मात्रै कामदार भिसामा युएई गएका थिए। त्यसरी भिजिट भिसामा जाने नेपालीको संख्या उच्च रहेको र ती नेपाली सबै नेपाल फर्के वा फर्किएनन् भन्ने विषय खुलेको छैन।
कार्यक्रममा अबको पालो तपाईँले सोधेका प्रश्नमा हामीले खोजेका उत्तरको। इमेलमा दिल बुढा सोध्नुहुन्छ, मैले साउदीमा वेटरको काममा जानका लागि अन्तर्वार्ता दिएँ। अन्तर्वार्ता लिन एकजना विदेशी नागरिक पनि आएका थिए। उनले मलाई वेटरका लागि होइन स्टोर किपरको काममा लान्छु भने। त्यसपछि म्यान पावरले मलाई मेडिकल र प्रहरी रिपोर्ट पनि बनाउन लगायो। अब मैले साउदी गएर के काम पाउँछु? म्यान पावरलाई कति पैसा तिर्नुपर्छ? कहिले पैसा बुझाउँदा उपयुक्त होला? अनि साथमा के कागजपत्र राख्नुपर्छ?
दिलजी, तपाईँले वेटरको कामका लागि अन्तर्वार्ता दिए पनि अन्तर्वार्ता लिने मानिसले स्टोर किपरको काममा लैजान्छु भनेपछि तपाईँ स्टोर किपरको काममा छनौट भएको हुनपर्छ। तर उसले भनेअनुसार नहुन पनि सक्छ। त्यसैले आफ्नो पासवर्ड नम्बर हालेर वैदेशिक रोजगार विभागको वेबसाइट मार्फत अन्तिम श्रम स्वीकृति हेर्नुहोला। त्यसबाट तपाईँले आफूले गर्ने काम, तलब अनि कम्पनीको बारेमा पनि जानकारी पाउनुहुन्छ।
त्यस्तै नेपाल सरकारले लागू गरेको फ्री भिसा फ्री टिकट नियम अनुसार तपाईँले साउदी जानका लागि जम्मा 10,000 रुपियाँ मात्रै तिरे पुग्छ। तपाईँले जति हजार तिरे पनि म्यान पावरले 10,000 मात्रै भरपाई दिन सक्छन्। तपाईँले जति रकम बुझाउनुहुन्छ त्यसको रसिदमा वैदेशिक रोजगारीका लागि पैसा दिएको भन्ने स्पष्ट खुलाउनुहोला, नत्र ठगीमा पर्न सकिन्छ। म्यान पावरले तपाईँसित जति बेला पनि पैसा माग्न सक्छन्। जब तपाईँको भिसा श्रम स्वीकृति र टिकट निश्चित हुन्छ तब मात्रै म्यान पावरलाई पैसा बुझाउँदा उपयुक्त हुन्छ, ठगीमा पर्ने सम्भावना कम हुन्छ।
विदेश जाने प्रक्रिया गर्दा जति पनि कागजात बनेका हुन्छन् ती सबैको एक प्रति घरमा छाडेर जानुहोला अनि आफूसँग पनि राख्नुहोला। जस्तै पासपोर्टको फोटोकपी, श्रम स्वीकृतिको फोटोकपी, बीमा गरेको कागजको एक प्रति, करार सम्झौताको प्रति, म्यान पावरलाई पैसा बुझाएको रसिद लगायतका कागजात। त्यति मात्र होइन, तपाईँ जाने देश, कम्पनी र आफूले गर्ने कामका बारेमा पनि राम्रोसँग बुझ्नुहोला। त्यसका लागि तपाईँले म्यान पावरसँग आफू जाने कामको पूर्व स्वीकृतिको लट नम्बर मागेर वैदेशिक रोजगार विभागको वेबसाइट मार्फत जाँच पनि गर्न सक्नुहुन्छ।
तपाईँका कुनै जिज्ञासा र प्रश्न छन् भने हामीलाई पठाउनुहोस्। हामी तपाईँका जिज्ञासाको समाधान गर्ने प्रयास गर्नेछौ। तपाईँका अनुभव, कथा र विचार रेडियो कार्यक्रम र देश परदेश .उज्यालोonline.com पनि प्रकाशित हुन्छन्।
तपाईँका भोगाई र विचार अरूका लागि पनि काम लाग्ने हुन सक्छन्। त्यसैले कार्यक्रम देश परदेशका लागि मनमा लागेको कुरा लेखी पठाउन नभुल्नुहोला। तपाईँका विचार, प्रतिक्रिया, सुझाव र तपाईँले पठाएका सामग्रीको हामी स्वागत गर्दछौ। तपाईँका विचार वा प्रश्न हामीलाई एसएमएसबाट पनि पठाउन सक्नुहुन्छ। हामीलाई म्यासेज पठाउन मोबाइलको म्यासेज बक्समा कार्यक्रम देश परदेशको छोटकरी रूप डीपी टाइप गरेपछि एक स्पेस दिनुहोस् र आफ्ना कुरा लेख्नुहोस् अनि 35566 नम्बरमा पठाउनुहोस्।
उज्यालोको फेसबुक पेज facebook.com/उज्यालोमा वा मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासो र जिज्ञासा छाड्न सक्नुहुन्छ। हामी तपाईँका गुनासा, सुझाव र प्रतिक्रियाको सधैं स्वागत गर्छौ र तपाईँलाई परेका समस्या समाधान गर्न कोशिश गर्छौ।
देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नुभएकोमा तपाईँलाई धन्यवाद। उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनमा ताजा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई हामी सबै बिदा हुन्छौं। नमस्कार।